नमस्कार, अन्तर्संवादबाट सन्तोष रेग्मी। गत दश भदौमा भोटेकोशी नदीमा आएको बाढ़ीका कारण उत्पन्न परिस्थितिका बीचमा उद्धार र पुनस्थापनाको कार्य जारी रहेको छ। नतिजा नआएसम्म जारी रहने प्रधानमन्त्री बालेन्द्र शाहले हिजो बताउनु भएको छ। भोटेकोशीमा पुनः बाढ़ी आएको छ। लेन्दे खोला हुँदै भोटेकोशीमा पुनः बाढ़ी आएको रसुवाका सहायक प्रमुख जिल्लाधिकारी द्रुप प्रसाद अधिकारीले जानकारी दिनुभएको छ। त्यस क्षेत्रमा नदीमा अहिले जलसतह बढ़ेको छ। यद्यपि त्यसले पारेका प्रभावहरूबारे भने जानकारी स्पष्ट भइसकेको छैन। मानवीय तथा भौतिक क्षतिबाट जोगिन सरकारले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन अनुरोध पनि गरेको छ। गृह मन्त्रालयले भोटेकोशी र त्रिशुली नदीको तटीय क्षेत्र मुगलिनसम्म सतर्कता अप्नाउन, उच्च जोखिममा रहेका घर परिवारलाई सुरक्षित राख्न तथा प्रतिकार्य गर्न र गराउन अनुरोध गरेको छ। अहिले उद्धारमा नेपालका सुरक्षाकर्मी, खास गरी नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी सहित चीन र भारतका विज्ञहरू खटिएका छन्। त्यसै गरी उद्धारमा अन्य विभिन्न क्षेत्रका विज्ञहरू पनि खटिनु भएको छ। त्यसै गरी उद्धार र राहतको कार्यमा पछिल्लो समयमा सक्रिय रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद समेत रहनुभएका इन्जिनियर श्रीराम नेउपाने पनि अहिले त्यस क्षेत्रमा खटिनु भएको छ। उहाँ उद्धारमा स्वयं खटिनु भएको छ। खास गरी जलविद्युत क्षेत्रका जानकार उहाँ, जलविद्युतका केन्द्रहरूमा फँसेकाहरूको उद्धारमा सक्रिय रहेको उहाँले जानकारी दिनुभएको छ। त्यसबारे थप कुराकानी गर्न उहाँ हाम्रो प्रत्यक्ष सम्पर्कमा जोडिनु भएको छ। नेउपानेज्यू,
हजुर हजुर,
स्वागत छ यहाँलाई।
हजुर, धन्यवाद।
त्यहाँको अवस्था के छ अहिले?
अब अस्ति 11 गते राति मैले 11 बजेतिर जानकारी प्राप्त गरे, 30-35-40 जना जति त्रिशुली 3A सुरुङभित्र फसेको भन्ने जानकारी प्राप्त भएपछि म 12 गते 3 बजे साइटमा आएर साइटको सिचुएसन बुझे र साइटको निरीक्षण, स्थलगत निरीक्षण गरेर मैले साइटको अवस्था बुझिसकेपछि 4 विकल्पहरू मैले देखेँ। त्यो सुरुङको पावर हाउससम्म कसरी पुग्न सकिन्छ भित्र र त्यसको लागि एक्सेस कसरी खोल्न सकिन्छ भन्ने विषयमा मैले अध्ययन गरेँ। स्थलगत अध्ययन गरिसकेपछि त्यो 4 विकल्पहरू देखिए, किनभने त्यहाँ सुरुङको मुख चाहिँ जुन मुख हो त्योभन्दा 15 मिटर माथिसम्म डिपोजिट छ, डेब्रिस डिपोजिट भएर बसेको अवस्था छ र त्यो 15 मिटरमा एउटा सुरुङको फेस खोल्ने एउटा विकल्प देखियो। अर्को टेल रेसमा हामीले 1.5 मिटर जति डिपोजिट भएको ठाउँमा ब्लास्ट गरेर, त्यो स्ल्याब ब्लास्ट गरेर 40 मिटर अफ स्ट्रिममा हामी तलभित्र पस्ने सिचुएसन कस्तो अवस्था रहेछ त्यसको अवलोकन गर्न सकिने अर्को दोस्रो विकल्पको रूपमा, र तेस्रो विकल्पको रूपमा यो जुन हामी 40 मिटर माथि केबल डक सुरुङको माथिपट्टि हामीले डिटिएच मेसिनबाट यो 5 इन्चीको होल बनाएर भित्रको अवस्था सिचुएसन बुझ्ने भन्ने क्रममा हिजो हाम्रो सामानहरू आइपुग्यो र बेलुकी 7 बजेतिर हामीले लगभग यो ड्रिलिङ सुरु गऱ्यौँ र आधी घन्टाभित्र हामी त्यो डकसम्म त्यहाँबाट हावा पठाउने र एउटा टर्च लाइट हामीले त्यो भित्र पठायौँ, साउन्ड पठायौँ, हावा साउन्ड र यो जुन पाइप पठाएर हामीले त्यहाँ कम्युनिकेट गर्ने प्रयास गऱ्यौँ। कुनै पनि त्यहाँभित्र बाट कुनै रेस्पोन्स हामीले पाउन सकेनौँ र अहिले हामी अब 7 मिटरमै हामीले त्यो डकको माथिल्लो भागमा हामीले त्यो ड्रिल गरेर हामी त्यहाँ पुग्न सक्यौँ। अब अहिले हामी ड्रिल सुरु गर्दैछौँ र अब 4-5 होल बनाएर 3 होल चाहिँ हामी डकसम्म ओपन गर्छौँ र त्यसपछि अरू होलहरू बनाएर हामी ब्लास्ट गरेर त्यो डकसम्म जाने एउटा तयारी गर्दैछौँ र केही सामानहरू काठमाडौँबाट फेरि 1 घन्टाभित्र हामीलाई पठाइदिनु पर्यो भनेर हामीले अनुरोध गरेका छौँ र त्यो सामान आउनासाथ हामी ड्रिलिङ सुरु गरेर काम सुरु गरेको 4 घन्टाभित्र हामी चाहिँ त्यो डकसम्म पुग्न सक्छौँ र डकमा पुगियो भने हामी पावर हाउससम्म हिँडेर जान सक्छौँ र पावर हाउससम्मको अवस्था हामी बुझ्न सक्छौँ र आज साँझसम्म हामी डकसम्म, त्यो पावर हाउससम्म पुग्न सक्ने अवस्था सिर्जना गर्न सक्छौँ भन्ने हामीलाई विश्वास छ र त्यही अनुसार मैले यसलाई अगाडि यो ड्रिलिङ ब्लास्टिङको काम र डक्ट ओपन गर्ने कामसम्मको लागि आज हामी हिजोदेखि हिजो राति हिजो 7 बजेसम्ममा सामानहरू आइसकेर काम सुरु गरेर अब आज दिउँसोसम्ममा हामी पुग्छौँ भन्ने विश्वास छ।
हजुर, अब हामीसँग रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियार जोडिनु भएको छ। न्यौपानेज्यू, हामी एकैछिन यहाँलाई होल्ड राख्यौँ, यो पछिल्लो बाढीको बारे उहाँसँग जानकारी लिइहाल्न चाहन्छौँ। सिरु साहब, स्वागत छ यहाँलाई। सिरु साहब, हजुर, सिरु साहब, हजुर हजुर, यहाँलाई स्वागत छ। यो पछिल्लो जुन बाढीको जानकारी प्राप्त भएको छ त्यसबारे के विवरण छ सिरु साहब?
हामीले 3:30 बजे आसपासमा आवाज ठुलो आवाज आएको थाहा भयो, अनि त्यसपछि हामीले तल्लो तटमा सबैतिर जानकारी गरायौँ। बाढीको आवाज ठुलो साबित भन्दा फेरि निकै नै ठुलो आवाज आएपछि अब बाढी हो भन्ने कलेक्टर कन्फर्म गरेपछि हामीले सबैतिर जानकारी गरायौँ। अनि अहिले चाहिँ अहिलेको अवस्था भन्दाखेरि चाहिँ पानीको सतह घट्दै गएको र आवाज पनि कम हुँदै गएको।
यहाँहरूले सतर्कताका लागि सम्बद्ध क्षेत्रमा सबैतिर सूचना पुर्याउनु भयो?
सबैतिर सूचना प्रवाह गर्ने।
अनि त्यहाँ एउटा अर्को प्रश्न, उद्धार र राहतको काम कसरी भइरहेछ सिरु साहब?
उद्धार हिजोसम्म हेलिकप्टर मार्फतै उद्धारको कार्यहरू भयो। राहतको सन्दर्भमा हेलिबाटै लिफ्ट गरेर कतिपय राहतहरू आयो भने हिजो अब वैकल्पिक नुवाकोटको वैकल्पिक पुराना ती बाटाहरूबाट साना गाडी मार्फत पनि केही राहतहरू तेलहरू फ्युलहरू आएका छन्।
त्यो क्रम आज पनि जारी रहनेछ?
आज पनि जारी हुन्छ। मौसम अलिकति थोरै बिग्रियो जस्तो देखिन्छ। अहिले भर्खरै हाम्रो हेलिकप्टर पनि त्यहाँ
हुन्छ। धन्यवाद, उहाँ हुनुहुन्थ्यो रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियार। हामीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद, तनहुँका सांसद इन्जिनियर श्रीराम न्यौपाने प्रत्यक्ष सम्पर्कमा हामी कुराकानी गरि नै रहेका छौँ यहाँसँग। न्यौपानेज्यू, हामी यहाँसँग क्षमा पनि माग्छौँ, बीचमा हामीले यो ताजा जानकारी दिनुपर्ने अवस्था रह्यो। र यहाँ भन्दै हुनुहुन्थ्यो खास गरी जलविद्युतका आयोजनाहरूमा फँसेका जुन व्यक्तिहरू छन् उनीहरूलाई निकाल्ने सन्दर्भमा, अब यहाँले अन्य पनि अब थुप्रै मानिसहरू फँसेको भनिएको छ, त्यहाँ झन्डै 600 भन्दा बेसी मानिसहरू चाहिँ जलविद्युत आयोजनामै फँसेको भनिएको छ। अब त्यसको उद्धारका सन्दर्भमा हुन त हाम्रा विज्ञहरू सहित भारत र चीनका विज्ञहरू पनि अहिले पछिल्लो समय त्यो टनेल खोल्ने काममा सक्रिय रहेको भनेर प्रधानमन्त्रीको कार्यालयले हिजो मात्रै जानकारी दिएको छ। अब यसलाई सुरक्षित ढंगले हामीले उद्धार कसरी गर्ने, यहाँको विज्ञताले के भन्छ हजुर?
यो विशेष गरी मेरो योग्यता विज्ञता क्षमता अनुभव भनेको सुरुङ निर्माणमा हो, किनभने मेलम्चीमा नागडुङ्गामा र जलविद्युत आयोजनाहरूमा 15 किलोमिटर सुरुङ अहिलेसम्म आफ्नै नेतृत्वमा यो निर्माणको काम गरिसकेको हुनाले त्रिशुली 3A को जुन पावर हाउसमा जुन एक्सेस नै बन्द भएर बसेको छ त्यसलाई खोल्ने कामको लागि म अहिले डेडिकेटेड भएर यो साइटमै लागिराखेको छु र त्यसको प्राविधिक पक्ष र त्यसको एउटा टिम परिचालन गरेर त्यसलाई खोल्ने कामको लागि मैले मात्रै त्यसमा मात्रै मेरो ध्यान केन्द्रित रहेको छ, किनभने सबै ठाउँमा यस्ता समस्याहरू देखिएका छन्। अरू जलविद्युत आयोजनाका साइटहरूमा पनि त्रिशुली 3B पनि त्यस्तो अवस्था देखिएको छ। अब समग्रमा हेर्नु पर्दाखेरि अहिले जुन ढङ्गले परिचालन गरिएको छ साधन स्रोतलाई यो चाहिँ अधिकतम प्रयासको रूपमा लिन सकिन्छ र यो पछिल्लो समयमा यसले तीव्रता हासिल गरेको छ र यसले पक्कै पनि सकेसम्म सहयोग पुर्याउन सक्ने र साधन स्रोतलाई अधिकतम उपयोग गरेर हामीले उद्धार कार्यलाई तीव्रता दिन सकिन्छ भन्ने मैले विश्वास लिएको छु।
हजुर, अब जस्तो यहाँ आफै पनि त्रिशुली एमा सक्रिय हुनुहुन्छ, अब त्यहाँ सामग्रीको कुरा, व्यवस्थापनको कुरा, जनशक्तिको सन्दर्भ, विज्ञताको विषय, कति संख्याका चाहिँ विज्ञहरू यहाँहरू हुनुहुन्छ र अन्य यहाँहरूको टोलीमा के कस्ता खालका विज्ञता भएका व्यक्तिहरू हुनुहुन्छ, सामग्रीको सम्बन्धमा अघि यहाँले भन्नुभयो केही सामग्री हामी काठमाडौँबाट मगाएका छौँ भनेर हेलिकप्टरको आवाज आवत भइ नै रहेको छ, त्यो सामग्री प्राप्त होला, यद्यपि त्यहाँ के कसरी कसरी भइरहेको छ त्यसको पनि अलिकति भनिदिनुहोस् न।
अहिले त्रिशुलीको लेभल पनि बढेको छ, 3 बजे प्राप्त सूचना अनुसार हामी 11 बजे साइटबाट आएर सुत्यौँ, खाना खाएर सुत्यौँ र तीन बजे हामीलाई सूचना आयो यो त्रिशुली बढेको छ, हामी सुरक्षित ठाउँमा जानुपर्छ भन्ने सूचना आउनासाथ हामी उठ्यौँ। तीन बजेदेखि अहिलेसम्म हामी यो तयारी गरिरहेका छौँ, अब साइटमा त्यो ड्रिलिङको लागि हामी मुभ हुँदैछौँ र त्यहाँ फेरि ड्रिलिङ सुरु गरेर आज हामी तिनवटा ड्रिल चाहिँ त्यो टनेलसम्म फेरि अहिले ड्रिल गरिसक्छौँ दुई घन्टाभित्र, र त्यो तिनवटा ड्रिल सकिसकेपछि हामी ब्लास्टिङ गर्ने योजनामा छौँ। डकसम्म मान्छे जान सक्ने अवस्था बनाएपछि हामी पावर हाउससम्म हिँडेर जान सक्ने अवस्थामा आज साँझसम्म हामी पुर्याउन सक्छौँ भन्ने विश्वास छ, र त्यही अनुसार यो उद्धारको काम हाम्रो नभए पनि हाम्रो प्राविधिक पक्ष भनेको त्यहाँसम्म जान सक्ने एक्सेस क्लियर गरिदिने हो। त्यसको लागि मैले आफैले आफ्नै नेतृत्वमा काम अगाडि बढाइरहेको छु, मेरो आफ्नै टिमहरू मैले परिचालन गरिरहेको छु र नेपाली सेनाको टिम छ यहाँ, नेपाली सेना र हाम्रो सिभिल टिम जुन छ यो जनशक्ति दक्ष जनशक्ति प्रयोग गरेर यो काम गरिरहेको छौँ। हिजो म आफै राति तीन बजे उठेर साइटमा काम गरिराखेको मेसिनलाई हामीले डिटिएच मेसिन जुन ड्रिलिङ मेसिन हो 5 इन्चीको होल बनाउने त्यो मेसिनै आफैले त्यहाँ साइटमा गएर काम रोकेर त्यो साइटबाट सामान ल्याएर हामीले बेलुकी 1 घन्टाभित्र त्यो ड्रिल गरेर हामी भित्र हेर्न सक्ने अवस्थामा पुग्यौँ। र आज चाहिँ मलाई के विश्वास छ भने साँझसम्म हामी त्रिशुली बढे पनि हामी काम गरिरहेछौँ र सूचना हामीले प्राप्त नगरिन्जेलसम्म हामी निरन्तर काम गरेर साँझसम्ममा त्यहाँभित्र पुग्ने प्रयासमा छौँ हामी।
जस्तो अब यो अन्यत्र पनि यहाँले पनि अघि उल्लेख गर्नुभयो, अन्य जलविद्युत आयोजनाहरूमा पनि त्यो समस्या देखिएको छ, अब यसको समन्वयको सन्दर्भमा यहाँ आफै चाहिँ सांसद पनि हुनुहुन्छ अब बालवाला तनहुँको र त्यो क्षेत्रहरूमा पनि भनौँ न अब अलिकति कहीँ न कहीँ गोर्खा दार्जिलिङसम्म पनि यसका असरहरू पुगेका छन्, यसबाट चाहिँ अन्यत्र यहाँका यहाँको विज्ञता या यहाँ जस्ता अन्य क्षेत्रका विज्ञहरू सबैलाई अहिले हामीले त्यहाँ एकत्रित गर्नुपर्ने अवस्था छ सरकारका तर्फबाट पनि, यहाँ आफै सत्तारूढ पार्टीको सांसद पनि हुनुहुन्छ, अब यसको यो सन्दर्भमा चाहिँ कतिको प्रयास भएको छ विज्ञताको समन्वय गर्ने विज्ञहरूलाई त्यहाँ संलग्न गराउने सन्दर्भमा चाहिँ?
अब यसमा मैले भन्ने विषय के हो भने हरेक जलविद्युत आयोजनाको साइट अनुसारको अवस्था फरक छ, कहीँ चाहिँ डिपोजिट भएर सुरुङ थुनिया छ, कहीँ सुरुङको मुख खुल्ला छ, भित्र चाहिँ डेब्रिस गएर लेदो गएर बसेको छ, हिँड्न नसक्ने अवस्था छ, र हरेक जलविद्युत आयोजनाको साइट अनुसारको अवस्था फरक छ। मैले पाएको जानकारी अनुसार म आफू साइटमा बसेर निरीक्षण गरेर त्यहाँको समस्या बुझेर अब त्यसको समाधानको उपाय के हो भन्ने विषयमा त्रिशुली 3A मात्रै म कन्सन्ट्रेट छु अहिले।
यहाँको महत्वपूर्ण समय र कुराकानीका लागि धेरै धेरै धन्यवाद।
धन्यवाद।
उहाँ हुनुहुन्थ्यो जलविद्युत बारेका जानकार इन्जिनियर श्रीराम नेपाली, जो तनहुँबाट सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद पनि हुनुहुन्छ। उहाँ उद्धारमा स्वयं आफै खटिनु भएको छ, खास गरी त्रिशुली 3A उहाँ खटिएको उहाँले बताउनु भएको छ। त्यो सम्बन्धमा प्राविधिक टोली सहित उहाँको नेतृत्वमा जलविद्युत आयोजनाको सुरुङभित्र हावा ध्वनि र पाइप तीनवटै प्रविधिबाट संचारको प्रयास भए पनि उताबाट खबर आउन नसकेको बारे उहाँले जानकारी दिनुभएको छ। यद्यपि अन्य विकल्पहरूमा काम भइरहेको उहाँले जानकारी दिनुभएको छ। सरकारले करिब 600 मानिस जलविद्युत आयोजनाभित्र फँसेको भनेर विवरणहरू आएको जानकारी दिएको छ, उनीहरूको उद्धारको प्रयास भइरहेको छ। त्यसै गरी हिजो ठूलो संख्याका मानिसहरूको उद्धार गरिएको छ। नुवाकोट स्थित हाम्रा संवाददाता रामहरि न्यौपानी त्यहाँ उद्धार राहतका पछिल्ला प्रयासबारे जानकारी दिन हामीसँग प्रतीक्षा सम्पर्कमा हुनुहुन्छ। रामहरिजी,
हजुर,
के छ पछिल्लो नुवाकोटमा उद्धारको कार्य कसरी चलिरहेको छ र त्यहाँ राहत वितरण कसरी भइरहेको छ?
नुवाकोटमा भोटेकोसी हुँदै त्रिशुली नदीमा आएको बाढीको प्रभाव र यसमा फँसेकाहरूको उद्धारको कार्य अन्तिम चरणमा पुर्याइएको छ। नेपाली सेनाको हेलिकप्टर मार्फत र स्थलगत रूपमा गरिएको उद्धार कार्यले पछिल्लो समय रसुवाको पनि उद्धार कार्य नुवाकोटको भूमिबाट गरिएको थियो। हेलि सञ्चालन लगायतमा सहजता हुने कारणले नुवाकोट र रसुवाको अधिकांश स्थानमा त्रिशुली नदीको बहावको कारण आएको बाढीले पुर्याएको असर, जोखिममा फँसेका अथवा सुरक्षित स्थानमा भएकाहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने कार्य अन्तिम चरणमा पुगेको जानकारी रहेको छ। सँगसँगै नुवाकोटमा हिजोबाट जुन सब व्यवस्थापनको कार्य सबहरूको खोज तलासको कार्य अगाडि बढाइएको छ। यसमा पनि नेपाली सेनाको हेलिकप्टर र नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको तालिम प्राप्त कुकुर सहितको विपद व्यवस्थापनको तालिम प्राप्त टिमहरू नुवाकोटका विभिन्न 30 स्पट बनाएर 30 स्थानहरूबाट सब व्यवस्थापन अन्तर्गतको सब संकलनको कार्य शुरू गरिएको छ।
अब नुवाकोट पनि धेरै क्षति बेहोरेको दोस्रो जिल्ला हो रसुवापछि, त्यहाँको चाहिँ बस्तीहरूको अवस्था, जहाँ जहाँ क्षति पुगेको छ त्यहाँका मानिसहरू बारेको जानकारी अथवा हराइरहेका मानिसहरू बारेको जानकारी के छ, उहाँहरूका आफन्तहरू के भन्नुहुन्छ रामरीजी?
पक्कै पनि हामी यो पनि जानकारी गरौँ, केही समय अगाडि बिहानको 4:15 त्रिशुली नदीको बहाव उच्च रह्यो भनेर जानकारी प्राप्त भइसके रसुवा र नुवाकोटमा सावधानी अप्नाइएको थियो। नुवाकोटको भूगोलमा बिहान 5:15 जाँदाखेरि बाढीको सतह उच्च बिन्दु जुन गएको बुधबार जुन सतहसम्मको जुन तहसम्म आएको थियो त्यही तहको बहाव आज बिहान 5:15 आएको र 6 क्रमशः घट्ने क्रममा रहेको छ। सँगसँगै नुवाकोटको जुन बस्तीहरू बेत्रावती त्रिशुली बस्तीहरू मानव बस्ती विहीनको रूपमा एउटा ठुलो बस्ती र त्यहाँ ठुलो जनधनको क्षति पुगेको छ। सँगसँगै देवीघाट बजार त्यहाँ क्षति र डुबान गरिएको छ। यसले गर्दा मानव बस्तीहरू धेरै ठाउँहरूमा उद्धारमा जान पनि समस्या देखिरहेको छ। बारम्बार जल सतह बढ्ने सूचना प्राप्त भइरहने, आज बिहान गएको बुधबारको सुसर हुने गरेर बाबहरू आइरहने र जुन ग्रेगर साइडको बाढीको डुबान रहेको छ त्यस क्षेत्रमा उद्धारमा जानको लागि त्यो जुन हतपते गिलो माटो रहेको छ त्यसमा प्रवेश गर्नको लागि पनि कठिनाइ भएको हुनाले चाहिँ त्यसमा पनि समस्याहरू देखिएको छ। र पछिल्लो समय जुन रूपमा अपेक्षाकृत रूपमा राज्यको सामर्थ्यले भएसम्मको लागि विभिन्न स्रोत साधन परिचालन गरेर एक हिसाबले सरकारले उदाहरणीय कार्य गरेर तीव्रताका साथ अवरुद्ध रहेका विद्युत सेवाहरू सुचारू गरिएको छ, इन्टरनेट सेवाहरू सञ्चालनमा ल्याएको छ, वैकल्पिक सडक मार्गहरू पनि सुचारू गर्दै नागरिकहरूलाई दैनिक जनजीवन सहज बनाउने, विभिन्न ठाउँमा फँसेका र अड्किएका नागरिकहरूलाई सुरक्षित स्थानमा लैजानको लागि पनि सहजीकरण भइरहेको छ। यसले जुन बाढी प्रभावित क्षेत्र जहाँ बस्ती बगाएको छ, डुबान परेको छ, त्यस क्षेत्रको जनजीवन त अकल्पनीय रहेको छ। यद्यपि बाढीको प्रभावका कारण बगेका हाम्रा पुलहरू अवरुद्ध भएका, सडकहरू अवरुद्ध भएका, अन्य विद्युत इन्टरनेट लगाएका साधनहरू सञ्चालन गर्दै नागरिकको दैनिक जनजीवन क्षेत्रभन्दा बाहिरका स्थानमा अलिक सहज बनाउने प्रयास भइरहेको छ।
रामरीजी, तपाईँ हामीसँग सम्पर्कमै रहिरहनु होला, हामी यस बीचमा चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालसँग सम्पर्कको प्रयास गरिरहेका छौँ। हामीसँग प्रत्यक्ष सम्पर्कमा आइसक्नु भएको छ चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल। सिडियो सर, स्वागत छ यहाँलाई। हजुर, अब जस्तो खास गरी नारायणीका छेउछाउमा पानीको बहावको असर त एउटा छँदैछ, सब व्यवस्थापनको खास गरी सब संकलनको काम सबैभन्दा बढी चितवनमा भएको छ, 250 आरआरीमा त्यहाँ सब भेटिएको छ। पछिल्लो सब संकलनको अवस्था कस्तो छ सिरो साहब?
अनि हिजो रातिसम्मको 250 आरआरीको सब हामी संकलन भएको छ।
हजुर,
निरन्तर हिसाबले सब सङ्कलन भइरहेको हुनाले अनि यहाँ त कुरा गर्दा गर्दै पनि पछि थपिएको हुनाले म हाराहारी भन्ने शब्द मैले प्रयोग गरेँ।
हजुर,
अब हामीसँग ती सबहरू राख्ने संरचनागत प्रबन्धको कमी भएको कारणले गर्दा सरकारी अस्पतालमा व्यवस्थापन गर्न नसकिने, हामीले बनाएको चाहिँ अस्थायी होल्डिङ सेन्टरमा पनि त्यो तहको चाहिँ त्यो क्यापासिटी नभएको, अन्य अस्पतालहरूको पनि क्यापासिटी नभएको हुनाले हामीले नेपाल सरकारले हालै जारी गरेको चाहिँ निर्देशिका र आइसिआरसीको मापदण्डलाई आधार मानेर सबहरूलाई जमिन मुनि व्यवस्थापन गर्ने बाध्यात्मक विकल्पको रूपमा हिजोदेखि अगाडि बढाएको छौँ। त्यो अन्तर्गत हिजो राति खानाबाट सब हामीले व्यवस्थापन गरेका छौँ। आज हामीले केही सबहरू अब पहिचानको लागि बिहानैदेखि हामीले राख्छौँ। आफन्त आएर पहिचान गर्न सक्नुभयो, त्यस्तो सम्भावना देखियो भने पहिचान होला उहाँले लिएर जान सकिन्छ। तर हामीले परिस्थिति कस्तो छ भने अब कुनै पनि सब पहिचान गरेर पहिचान हुन सक्ने गर्न सक्ने अवस्था छैन, त्यसैले हामीले यो हिजो जुन विकल्प अगाडि बढायौँ त्यो विकल्पलाई नै निरन्तरता दिनुपर्ने अवस्थामा हामी छौँ। त्यो प्रक्रिया आज पनि अगाडि बढ्छ,
संकलनको काम र व्यवस्थापनको काम सँगसँगै।
हजुर,
अब त्यो सन्दर्भमा केही प्रश्नहरू उठेका छन् यहाँहरूले त्यसलाई सुन्नु भएको छ?
प्रश्नहरू आलोचनात्मक हिसाबले पनि उठेका छन्, अवधारणागत हिसाबले पनि उठेका छन्। हामी दुईटै कुरामा क्लियर छौँ, राज्यको क्षमताले भ्याउन नसक्ने यो भयावह अवस्थामा सिङ्गो सहरलाई दुर्गन्धित बनाएर महामारीको चाहिँ चपेटामा अर्को पीडामा थप अर्को पीडामा धकेल्न सकिने अवस्था थिएन। नम्बर एक। नम्बर दुई, हामीले जे गरेका छौँ सबको पहिचान र सम्मान चाहिँ कायमै छ। यो दाह संस्कार होइन, सबको तत्काल टेम्पोररी बरियल भन्छ, सबको तात्कालिक व्यवस्थापन हो। हामीले सबको चाहिँ पहिचान सहित ट्यागिङ गरेर हामी राखेका छौँ। भोलि आवश्यक पर्यो हामी त्यसको डिएनए पनि हामीसँग डिएनएको नमुना पनि हामीसँग छ। कसैलाई चाहिँ म डिएनए म्याचिङ भयो मेरो सब उत्खनन गरिदिएर जान्छु म दाह संस्कार गर्छु भन्नुभयो भने त्यो विकल्प खुला छ, त्यसमा हामी चाहिँ त्यो खालको प्रबन्ध पनि हामी सँगसँगै गरिरहेछौँ।
जस्तो अब यो तत्कालीन व्यवस्थापनको जुन सन्दर्भको कुरा गर्नुभयो, यसमा अन्तर्राष्ट्रिय मापदण्डहरूको पनि कुरा गर्नु सिडु साहबले अहिले भर्खरै भनिसक्नुभयो, त्यसलाई अलि अझै एकचोटि स्पष्ट पारिदिने हो कि के कसरी हामीले यसको चाहिँ प्रबन्ध मिलाएका छौँ र भोलि मानौ कुनै परिस्थितिमा कंकाल उत्खननै गर्नुपर्ने अवस्था आयो भने पनि त्यसका लागि चाहिँ गरिएको जुन प्रबन्ध छ त्यो अलिकति स्पष्ट पारिदिनुहुन्छ।
मैले अघि यहाँलाई भने केही आलोचनात्मक कुरा केही अवधारणगत कुराहरू उठेका छन्, यसमा हामी दुईटै कुरामा क्लियर छौँ। अब यो आलोचनाको सन्दर्भमा यो हाम्रो छनौट होइन, हाम्रो बाध्यता हो भन्ने कुरा बुझिदिनु पर्यो नम्बर एक। नम्बर दुई, जहाँसम्म अवधारणगत कुरा हो यो अन्तर्राष्ट्रिय अभ्यासमा भएको पनि कुरा हो र नेपालमा पनि कानुनी हिसाबमा यो कानुनी मापदण्ड र कानुनी अवधारणा के प्रक्रियाको हिसाबमा हामी एकदम स्पष्ट छौँ। कुरा के हो भने हामीले अब सकेसम्म सबलाई आफन्तलाई जिम्मा लगाउने प्रयत्न गरेकै यो पहिचान गरेर त्यो अन्तर्गत छवटा सबहरू सम्बन्धित कति सरी नौवटा सबहरू आफन्तले बुझेर लिएर पनि जानुभयो। त्यसपछिका सबहरू कुनै पनि सबहरू चिन्न अब अहिले सबहरू अधिकांश सबहरू चिन्न सक्ने अवस्था छैन, छेद विच्छेद अवस्थामा छन्, कुहिएर किरा परेको अवस्थाका सबहरू छन्। ती सबहरू राखिरहँदाखेरि समाजमा अर्को महामारी फैलिन सक्ने फैलिन सक्छ, त्यसले यसको तत्काल व्यवस्थापन गरौँ भनेर स्वास्थ्य क्षेत्रका विज्ञहरूसँग बसेर छलफल गर्दा के हुन सक्छ त कानुनी मापदण्ड भन्दा हामीले यो मापदण्ड तात्कालिक व्यवस्थापनको मापदण्डको चाहिँ रणनीतिमा हामी गयौँ। यो अन्तर्गत सबभन्दा पहिला सबै सबहरूको हामीसँग फोटो छ, चिन्न सकिने नसकिने जस्तो अवस्थामा होस् हामीसँग फोटो छ, हामीसँग भिडियो छ, हरेक सबको हामीसँग डिएनए स्याम्पल छ, डिएनए स्याम्पलको नम्बर कोड नम्बरका आधारमा हामीले चाहिँ फलामको पातामा सबमा सँगै सबसँगै चाहिँ के अरे फिक्स गरेर राखेका छौँ। त्यसको त्यो त्यो के अरे अर्को ट्याग पनि सँगै सबसँग छ, सब तल पुरी हामीले चाहिँ गाह्रो चाहिँ भित्र व्यवस्थापन गरेर जमिन मुनि राखिएको सब कुन हो भन्ने त्यसका लागि हामीले माथि जुन ट्याग सबसँग छ त्यही ट्याग जसकै नम्बरको चाहिँ त्यसैसँगको मिलान भएको हामीले चाहिँ सबको छेउमा त्यो मार्किङ गरेर राखेका छौँ, त्यो फलामको चाहिँ पोलमा राखेर हामीले मार्किङ गरेर राखेका छौँ। भोलि कुनै व्यक्ति आउनुभयो आफ्नो फोटो पहिचान गर्नुभयो मेरो मान्छे यही हो भनेर उहाँ ढुक्काउनु भयो, हामी फर्दर फरेन्सिक कन्फर्मेसन के अरे कन्फर्मेसनको लागि उहाँलाई हामीले डिएनएमा पठाउँछौँ। यदि डिएनए म्याच भएर आयो भने उहाँले ठिक छ मेरो सब यही रहेछ डिएनएले पनि देखायो अरू प्रुफहरू यी छन् म मेरो सब उत्खनन गर्न चाहन्छु भन्नुभयो भने हामीले मार्किङ गरेर एकदमै आइडेन्टिकल हिसाबले चाहिँ तत्काल कुनै कन्फ्युजन नहुने गरी तब राखेका छौँ, उहाँलाई हामी तब उत्खनन गरेर दिन्छौँ।
सिरु साहब यहाँको महत्वपूर्ण समय र कुराकानीका लागि धेरै धेरै धन्यवाद। उहाँ हुनुहुन्थ्यो चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल। त्यसै गरी हाम्रा नुवाकोट संवाददाता रामहरि नेउपाने हामीसँग जोडिनु भएको छ। रामहरिजी, हामी आगामी दिनमा यहाँसँग कुराकानी गर्नेछौँ, यहाँलाई पनि धन्यवाद। त्यसअघि हामीले रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारसँग कुराकानी गर्यौं र त्योभन्दा अगाडि राष्ट्रिय स्वतन्त्र पार्टीका तनहुँका सांसद इन्जिनियर जो जलस्रोत विज्ञ हुनुहुन्छ र खास गरी यो जलविद्युत आयोजनाहरूका सन्दर्भका इन्जिनियर हुनुहुन्छ श्रीराम नेउपाने, उहाँसँग पनि कुराकानी गर्यौं। अन्तर्संवादको आजका लागि निर्धारित समय सकिएको छ। प्राविधिक मित्र शंकर भण्डारी र सहकर्मी दीपकराज जोशीसहित म सन्तोष रेग्मी बिदा हुन्छु। नमस्कार।